السلام عليكم. والصلاة والسلام على أشرف الأنبياء والمرسلين وعلى آله وأصحابه أجمعين، أما بعد. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وما آتاكم الرسول فخذوه وما نهاكم عنه فانتهوا واتقوا الله إن الله شديد العقاب. قال النبي صلى الله عليه وسلم: عليكم بسنتي وسنة الخلفاء الراشدين المهديين، أو كما قال صلى الله عليه وسلم. محترم بزرگوں، دوستوں، اسلامی بہنوں اور عزیز طلبا اور بچوں، آج کا جو ہمارا موضوع اور ٹاپک ہے وہ ہے آؤ حدیث سمجھیں. میں نے جو آیت کریمہ تلاوت کی ہے وہ سورۃ الحشر کی ہے، 28 پارے کی ہے. اس آیت کے ترجمہ اور تشریح سے پہلے ایک واقعہ جو بخاری میں امام بخاری رحمۃ اللہ علیہ نے حدیث تفہیم الحدیث کے تعلق سے ایک باب چیپٹر قائم کیا ہے، اس کے اندر اس حدیث کو کوٹ کیا ہے. سیدنا عمر بن خطاب رضی اللہ تعالی عنہ اس حدیث کے راوی ہیں. وہ فرماتے ہیں کہ ایک مرتبہ ہم سب نبی علیہ الصلاۃ والتسلیم کے ارد گرد حلقہ بنائے بیٹھے تھے. ایک شخص آیا اور اس نے سوال کیا، یا رسول اللہ، لقطہ کے بارے میں کیا حکم ہے؟ لقطہ لام قاف تا اور چھوٹی ہا. چھوٹی ہا مطلب جو چھوٹی تا ہوتی ہے اور جب ہم اس پہ اسٹاپ کرتے ہیں تو ہا بن جاتی ہے، جیسے القاریعت میں القاریعہ. تو اس شخص نے پوچھا کہ لختہ کے بارے میں کیا حکم ہے؟ تو آپ علیہ الصلوۃ والتسلیم نے فرمایا، لختہ گری پڑی چیز، کہیں مسجد کے پارکنگ لاٹ میں کچھ مل جائے، پیسے مل جائیں، کوئی اور سامان جو اس سے بھی قیمتی ہو یا اس سے کم قیمتی ہو، کوئی بھی سامان، پیسہ ہی نہیں، جس کا کوئی ویلیو ہو وہ مل جائے، اس کے بارے میں یا رسول اللہ آپ کا کیا حکم ہے؟ آپ نے فرمایا کہ جس تھیلی میں وہ سامان، وہ پیسہ تم کو ملے، اس کا تسمہ ہوتا ہے تا سین میم اور ہا کے ساتھ تسمہ، اس کے ساتھ بچا کر کے رکھو. تسمہ کا مطلب کیا ہوتا ہے؟ ہمارے یہاں آج بھی جب تھیلی کپڑے کی سیلی جاتی ہے تو اس میں جو سامان عام طور پہ پیسے رکھے جاتے ہیں، تو اس کے منہ کو کسی رسی سے یا موٹے دھاگے سے اس کو باندھ دیا جاتا ہے، تو اس کو بولتے ہیں تسمہ. تو آپ علیہ السلام نے فرمایا کہ تھیلی کو تسمے کے ساتھ بچا کے رکھو. آگے حدیث شریف میں ہے، عرفها سنت، ایک سال تک اس کے بارے میں اناؤنسمنٹ کرتے رہو. کس کا ہے بھائی؟ اناؤنسمنٹ کیسے کریں گے؟ آج کل بہت ساری چیزیں، اس زمانے میں یہ ہوتا تھا کہ چلو بھائی محلے اور پڑوس کے لوگوں کو بتا دو ہمیں ایک چیز ملی ہے، لیکن بتانا نہیں کہ وہ چیز کیا ہے. جس کا ہوگا وہ آ کر کے اس کی نشانیاں بتائے گا اور پھر صحیحت دے دینا. آپ علیہ الصلوۃ والتسلیم نے یہ فرمایا اور خاموش ہو گئے. ایک دوسرا شخص آیا اسی محفل میں اور وہ بولتا، یا رسول اللہ، اونٹ کے بارے میں اگر کوئی اونٹ گم ہو جائے کسی کا اور ہمیں اگر وہ ملے یا کسی اور کو ملے تو اس کے بارے میں آپ کا کیا حکم ہے؟ आप अलैहि सलातु व तस्लीम ने उस शख्स के इस सवाल पे नाराजगी का इजहार कर दिया। और सैयदना उमर बिन खत्ताब रजी अल्लाह तआला अन्हु फरमाते हैं कि आप अलैहि सलाम इतने नाराज हो गए कि आपके जो ये गाल मुबारक थे सुर्ख हो गए, इतने नाराज हुए। आपने नाराजगी का इजहार क्यों फरमाया? उसकी वजह मुहद्दिसीन बयान करते हैं, उस हदीस में वजह नहीं है। मुहद्दिसीन इकराम उसकी वजह बयान फरमाते हैं कि नाराजगी की वजह क्या है। चूंकि इस सवाल के बाद तीसरा शख्स भी आया और उस शख्स ने पूछा, एक बकरी या बकरी का बच्चा अगर हमें मिले कहीं, उसको क्या करें? तो जो दूसरा सवाल है उसमें और ये तीसरा सवाल है, इन दोनों सवालों में काफी फर्क है। आपने फरमाया, मालका वफिया, तुम्हें और उस ऊंट के सिलसिले में तुम्हें प्रॉब्लम क्यों है भाई? नॉर्मली ऊंट गायब नहीं होते, इसलिए कि कम होते हैं, तादाद उनकी कम होती है। बकरियों का रेवड़ बहुत बड़ा होता है, 100-200 होते हैं, 50 होते हैं, तो हो सकता है कोई एक बकरी पीछे रह जाए, तो उसके खाने वाले कौन है? भेड़िए हैं। और चूंकि मक्का और उसके नवाही उसके इलाके में शेर और टाइगर्स नहीं हुआ करते थे, भेड़िए हुआ करते थे, और भेड़िए ऊंटों पे हमला नहीं करते। तो आप अलैहिस्सलातु व तस्लीम ने फरमाया, अल्लाह के बंदे, उस ऊंट के पास अपना जूता होता है। जूता वो नहीं जो हम डब्ल्यू एच खरीदते, वो जूता नहीं, मतलब ये कि अल्लाह ताला ने उसको रेगिस्तान में चलने के लिए पाँव में इतना इतना अच्छा कुदरती बनाया है, तो वो कभी थकता नहीं आमतौर पर। और उसके पास पानी पीने के लिए खुद का मशकीजा भी होता है, 6-6 महीने का पानी स्टोर कर लेता, पीता रहता आराम से। और फरमाया नबी अलैहिस्सलातु व तस्लीम ने कि अल्लाह ने उसकी गर्दन इतनी ऊंची बनाई है कि वो दरख्त में ऊंची से ऊंची, क्या नाम है, दरख्त पे अगर उसके ब्रांचेस हो तो अपनी गर्दन उठा करके घास और चारे खा सकता है। तो तुम्हें उस ऊंट के बारे में परेशान होने की जरूरत नहीं, इसलिए आप अलैहिस्सलातु व तस्लीम ने गुस्से का इजहार फरमाया। और जिस बंदे ने बकरी और उसके बच्चे की गुम हो जाने के बाद किसी को मिले तो क्या करेंगे? तो कहा क्या कि तुम्हें मिले तो उसको तुम लेकर के घर आ जाओ, इसलिए कि या तो भेड़िए उस पर हमला करेंगे, उसको चीर फाड़ के खा जाएंगे, है कि नहीं, या फिर कोई भी शख्स छोटा जानवर होता है उसे ज़बह करके खा जाएगा। अपने घर में रखो, जब कोई पूछने वाला आदमी आ जाए तो उसको दे देना। जो पहला सवाल है लुक्ता के बारे में, कोई सामान, कोई पैसे, उसकी थैली अगर गिरा पड़ा मिले तो क्या करेंगे? इमाम अबू हनीफा रहमतुल्लाह अलैह फरमाते हैं कि अगर वो बंदा गरीब है तो 1 साल तक तो पहले रखेगा, लेकिन अगर उसकी तादाद $1 है, आज के दौर में हम अगर कहें US में, तो उसको 1 साल तक कैसे रखेगा भाई? मुहद्दिसीन फरमाते हैं कि अगर वाकई 50 दीनार है, $1,000 है, 500 है, तो वाकई में एक बड़ी रकम है, तो उस बंदे को चाहिए कि 1 साल तक उसको रखे और जगह जगह जा करके लोगों में अनाउंसमेंट करें कि हमें एक चीज मिली है, अगर किसी का हो तो आप आकर के ले जाएं। तो आप अलैहिस्सलाम ने फरमाया, तो इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह फरमाते हैं कि 1 साल तक उसकी तशहीर करेगा, अगर वो बंदा गरीब है तो उसको अपने इस्तेमाल में ले आओ खा ले। अगर 1 साल के बाद वो बंदा आ करके पूछता है कि भाई ये थैली मेरी थी, और वो निशानियां उसके बतलाता है, और वाकई उस वही उस थैली की जो निशानियां हैं उसमें जो पैसे थे वो उसी के थे, अब क्या करें? अब फरमाते हैं इमाम साहब अबू हनीफा रहमतुल्लाह अलैह कि 1 साल के बाद चूंकि उसका मालिक आ गया है, पहले ये उससे रिक्वेस्ट करके, भाई मैं तो गरीब आदमी, मैं तो खा गया उस पैसे, अगर माफ कर देगा तो कोई बात नहीं, वरना अपने पास से अदा करो। इमाम शाफी रहमतुल्लाह अलैह दूसरे इमाम फरमाते कि 3 साल तक इंतजार करें। बहरहाल कहने का मतलब कि बेसिक चीजें हैं, हम हदीसों को क्या करते हैं, सबसे पहले हम हदीसों का इनकार कर देते हैं, कुरान की आयत का इनकार नहीं करते, हदीसों का इनकार कर देते। एक बंदा है, वो अच्छा बोलता भी है, और हकीकत में मैं उसका नाम नहीं लेना चाहता हूँ, हकीकत में है, उस बंदे ने अपने एक स्पीच में कहा कि मैं कैसे मानूं कि मस्जिद नबवी में जो ग्रेव है जिसके बारे में लोग ये कहते हैं, जिसके बारे में लोग ये कहते हैं कि ये मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की कब्र है, कुरान ने तो कहा नहीं, कुरान ने तो कहा नहीं,
कि नबी अलैहि सलात व तस्लीम की कब्र यही है, तो हम कैसे मान लें भाई? देखिए, खुद भी कंफ्यूज हो रहा है, खुद का ईमान भी तबाह कर रहा है, और उसके सुनने वाले लाखों में लोग हैं, उनका ईमान भी खराब हो रहा है। अल्लाह सुबहानहू व तआला कुरान में पहले ये फरमा देते कि आपकी कब्र फना जगह होगी। कुरान क्या स्टोरी और तारीख की किताब है? कुरान में जो आयत है सूरतुल हज्र में, वमा आताकुमुर रसूल फखुदू, जो कुछ रसूल सल्लल्लाहु अलैहि वसल्लम, या अर रसूल से मुराद आखिरी रसूल मोहम्मद बिन अब्दुल्लाह बिन अब्दुल मुत्तलिब सल्लल्लाहु अलैहि वसल्लम ही मुराद है, कोई और रसूल नहीं, कोई और नबी नहीं। जो कुछ तुम्हें रसूल दे उसे ले लो। वमा नहाकुम अन्हु फंतहू, और जिन चीजों से, जिन बातों से रसूल तुमको मना करे कि मत करो तो उससे रुक जाओ। ये कुरान का हुक्म है, ये अल्लाह सुबहानहु व तआला का हुक्म है। अब आप इस आयत के बाद अहादीस को लें, बहुत सारी अहादीस है, उसमें से एक हदीस है, आप अलैहिस्सलाम फरमाते हैं कि तुम पर लाजिम है कि तुम मेरी सुन्नतों को पे अमल करो, और मेरी सुन्नतों पर अमल करने के साथ साथ मेरे खुलफाए राशिदीन की सुन्नतों पर भी अमल करो। तो सबसे पहले अल्लाह सुबहानहु व तआला ने हुक्म किसको दिया? नबी को हुक्म नहीं दिया, नबी की उम्मत को हुक्म दिया कि जो कुछ नबी दे उसे ले लो, और जिन बातों से मना करे उससे रुक जाओ। नबी क्या कहते हैं इस हदीस में कि तुम पर लाजिम है कि तुम मेरी तमाम सुन्नतों पे अमल करो, और तुम पर यह भी लाजिम है कि मेरे खुलफाए राशिदीन की भी तमाम सुन्नतों पे अमल करो। अब अगर कोई शख्स ये कहता है मैं कुरान को तो मानूंगा लेकिन सहाबा तो इंसान थे, वो तो गलतियां करते थे, उनकी बातों को नहीं मानूंगा, उसने किसका इनकार किया? हदीस का इनकार किया या अल्लाह ताला के हुक्म का इनकार किया? उसने अल्लाह ताला के हुक्म का इनकार किया। और जो भी मुसलमान एज ए मुस्लिम अगर वो कहे कि मैं इस आयत को नहीं मानता हूँ, वो मुसलमान बचेगा? वो तो काफिर हो जाएगा। तो आप देखें, डायरेक्ट नहीं है ये बंदा, इनडायरेक्ट काफिर हो गया। नबी की बात का नहीं मानना है ये कुफ्र का सबब है। तो मसला कोई मुश्किल नहीं है। हाँ, वो अहादीस जिनसे मसाइल मुस्तंबत हुए हैं उनका समझना हर आदमी की बस की बात नहीं है, इल्ला है कि कोई बंदा हो और वो उस फन का माहिर हो, वो आकर के बैठ के समझाए तो इंशाल्लाह समझेंगे। नबी पाक अलैहिस्सलाम व तस्लीम ने लुक्ता के बारे में, और उस ऊंट के गुम हो जाने के बाद मिलने के बारे में, और बकरी के रेवड़ में से अगर कोई बकरी गायब हो जाए उसका क्या हुक्म है, बिल्कुल आसान अंदाज में समझा दिया। जब दूसरे साइल ने दूसरा सवाल गुमशुदा ऊंटने के बारे में पूछा और नबी पाक अलैहिस्सलातु व तस्लीम बहुत नाराज हुए, तो उमर बिन खत्ताब रजी अल्लाह तआला अन्हु उसी मजलिस में थे, वो दोनों जानों घुटने के बल नबी अलैहिस्सलातु व तस्लीम के सामने आए और आप अलैहिस्सलातु व तस्लीम से माजरत करने लगे, और उन्होंने फरमाया क्या? रज़ीतु बिल्लाहि रब्बन व बिल इस्लाम दीनन व बि मुहम्मदिन सल्लल्लाहु अलैहि वसल्लम नबीयन व रसूलन। ए अल्लाह के रसूल, हम माफी मांगते हैं उसकी तरफ से और अपनी तरफ से भी माफी मांगते हैं कि हम कोई ऐसा सवाल और क्वेश्चन नहीं करेंगे जिससे अल्लाह के रसूल अलैहिस्सलातु व तस्लीम को तकलीफ हो। मतलब ये हुआ कि बेकार सवालात नहीं करना चाहिए जिससे सामने स्पीकर का भी वक्त बर्बाद हो और खुद का भी वक्त बर्बाद हो। इमाम बुखारी रहमतुल्लाह अलैह, बुखारी शरीफ की बहुत सारी खसूसियात है, मुस्लिम शरीफ है उसकी अपनी अलग खसूसियात है, सिहाह सित्ता की अलग अलग खसूसियात है माशाअल्लाह। इमाम बुखारी रहमतुल्लाह अलैह क्या करते हैं, एक बाब लाते हैं, एक चैप्टर लाते हैं, और उस बाब को कोशिश ये करते हैं कि पहले कुरान की आयतों से साबित किया जाए कि जो हम कहना चाह रहे हैं इसके अंदर इसका सबूत कुरान में सबसे पहले है, और उसके बाद नबी अलैहिस्सलातु व तस्लीम की अहादीस में भी उसका सबूत मौजूद है। इमाम बुखारी रहमतुल्लाह फरमाते हैं कि ईमान बढ़ता और घटता है, अल ईमान व यजीदु व यनकुस, ईमान बढ़ता और घटता है। इस चैप्टर के तहत बहुत बहुत सारी आयतों को वो पेश करते हैं और अहादीस भी लेकर के आते हैं। हमारे एक उस्ताद दारुल दीवबंद के थे और हजरत यहाँ पर भी आ चुके हैं, मुफ्ती सईद अहमद साहब पालनपुरी रहमतुल्लाह अलैह, हजरत अपनी किताब तोहफतुल कारी में अल ईमान यज़ीदु व यनकुसु के तहत क्या लिखते हैं कि आज के मौजूदा दौर में मुसलमानों की अक्सरियत ईमान से कोसों दूर है, इसलिए कि मुसलमानों में बहुत सारे ग्रुप्स हैं और हर ग्रुप का अलग अलग दावा है और हर ग्रुप ये चैलेंज करता है कि मेरा ईमान उससे ज्यादा बेहतर है। जैसे सैयदना उस्मान बिन अफ़ान रज़ी अल्लाह तआला अन्हु खलीफतुल मुस्लिमीन है, अब्दुल्लाह बिन मसूद रज़ी अल्लाह तआला अन्हु, और एक हदीस में दूसरे सहाबी का नाम है, वो फरमाते हैं कि मैं इराक से आया हूँ, मैं कूफा गया था वहां से आया हूँ। उन्होंने खलीफतुल मुस्लिमीन से कहा कि अमीरुल मोमिनीन, मैंने लोगों को देखा है मुख्तलिफ मसाजिद में जब इमाम साहब कुरान की तिलावत करते हैं, तो कुरान की तिलावत चूंकि हदीस शरीफ में है कि अल्लाह ताला ने कुरान को 7 अलग अलग कबाइल की जबान में लुगत में नाजिल फरमाया है। मिसाल के तौर पे कुरान की एक आयत है, उसको इस तरह भी पढ़ सकते हैं और इसके अलावा दूसरे अंदाज से भी पढ़ सकते हैं, जैसे अर्रहमानिर्रहीम, मालिक यौमिद्दीन, सब जानते हैं ये लुगत कुरैश है, हम सब समझते हैं इसको। लेकिन अगर एक कारी नमाज में इसको इस तरह पढ़े, अर्रहमानिर्रहीम मालिक यौमिद्दीन, ये भी सही है, अर्रहमानिर्रहीम मालिक यौमिद्दीन, ये भी सही है, इसके अलावा अच्छा और भी है। तो वहां पर उस वक्त वाकया मसाइल पैदा क्या हो गए थे कि एक मस्जिद का इमाम अगर तिलावत करता था कुरान में सूरह फातिहा की इस आयत को अर्रहमानिर्रहीम मालिक यौमिद्दीन, तो ये इमाम उस इमाम को काफिर कहता था जो पढ़ता था इस आयत को इस तरह अर्रहमानिर्रहीम मालिक यौमिद्दीन। तो अब्दुल्लाह बिन मसूद रजी अल्लाह फरमाते हैं कि मैंने ये देखा है, आप इसके बारे में कुछ करें। सातों सही है, सातों बिल्कुल सही है, लेकिन एक दूसरे को काफिर कहने की वजह क्या है? पहले बारे में एक आयत है, फतलक्का आदम मिन रब्बी कलिमात फतब अलैहि इन्नहु वत्तवाब रहीम। इस आयत में आदम क्या है? फाइल है, यानी एक्शन जो हुआ वो आदम अलैहिस्सलाम व तस्लीम के जरिए हुआ है। जो मफूल भी है जो अल्लाह ने दिया आदम अलैहिस्सलाम को वह कलिमात, तो लुगत कुरैश क्या है? कुरान की मौजूदा जब हम लोग कुरान शरीफ पढ़ते हैं उसके अंदर क्या है? फतलक्का आदमों की मीम को पेश है और कलिमात इन किताब को कसरा है, तो हम पढ़ते हैं क्या? फतलक्का आदमों मिन रब्बी कलिमात, सही है, लेकिन इसको इस तरह भी पढ़ सकते हैं, वो भी सही है, फतलक्का आदम मिन रब्बी कलिमात फतब अलैह, तर्जमा क्या होगा? चंद कलिमात आदम अलैहिस्सलाम को मिले, बिल्कुल सही है। तो अगर एक बंदा एक इमाम दूसरे इमाम को जो कलिमात इन किताब पे जम्मा दे करके पेश दे के पढ़ता है और आदम के मीम पे फतहा देता है जम्मा के बदले में, काफिर कहने का कोई मतलब नहीं। बहरहाल लेकिन मसला पेचीदा था और ये काम सिर्फ हुकूमत के लेवल पे हो सकता है, दो चार ग्रुप 100, 200, 1000, 2000 लोग आ जाए तो ये काम नहीं कर सकते। जो खलीफतुल मुस्लिम हो, जो किंग हो, जो वजीर आजम हो, ये कर सकता है। आपने फौरन ही ज़ैद बिन साबित रजी अल्लाह तआला अन्हु को और दूसरे चंद सहाबा को बुलाया और कहा कि लुगत कुरैश के कुरान शरीफ को लिखो फौरन, जो मौजूदा कुरान हमारी मस्जिदों में है लुगत कुरैश पे लिख दिया, उसके 7 कापियां बनाई और 7 अलग अलग जगहों में इसको भेज दिया और हुक्म ये दिया कि जो तुम्हारे पास पहले से कुरान के मुसहफ मौजूद है वो फौरन मदीना भेजो। इस तरीके से ये मसला खत्म हो गया, कुछ भी करने की जरूरत नहीं है, कुछ भी करने की जरूरत नहीं है। एक है हदीस, एक है सुन्नत, किसी भी हदीस में ये जुमला नहीं मिलेगा कि आपने ये फरमाया हो कि तुम मेरी सुन्नत पे अमल करो, अनौजबिल्ला जिसमें यह मौजूद हो कि तुम मेरी हदीस पर अमल करो। आप अलैहिस्सलातु वत्तस्लीम ने ये नहीं फरमाया कि किताबुल्लाह के बाद मेरी हदीस पे तुम अमल करो, ये नहीं मिलेगा। ये मिलेगा जगह जगह मुख्तलिफ रावियों के थ्रू कि अलैकुम बिसुन्नति वसुन्नतिल खुलाफाइर राशिदीन अल महदीन, ये मिलेगा कि मेरी सुन्नत पे अमल करो और मेरे खुलाफाइर राशिदीन की सुन्नत पर भी अमल करो। ये हदीस है। अब सुन्नत और हदीस में फर्क क्या है? आम खास मुतलक, हर सुन्नत नबी अलैहिस्सलाम व तस्लीम की हदीस ही होगी, लेकिन हर हदीस नबी अलैहिस्सलाम की सुन्नत नहीं हो सकती। आप अलैहिस्सलातु वत्तस्लीम ने, जैसे हम में से बहुत से लोग हैं और बिल्कुल सही है, बुखारी मुस्लिम के अंदर वो हदीसें हैं, जब रुकू में जाते हैं तो हाथ उठा करके रफ़ यदैन करते हैं, बिल्कुल सही है, जब रुकू से फारिग होते हैं सजदे में जाने लगते हैं तो हाथ उठा करके रफ़ यदैन करते हैं, बिल्कुल सही है, اختلاف کس بات کے لیے؟ لیکن کیا یہ نبی کی سنت ہے؟ نبی کی سنت نہیں ہے. ہم میں سے ہم نبی علیہ السلام نے فرمایا کہ سورۃ الفاتحہ جب امام کہے تو تم سب آمین کہو, قولو آمین, آمین کہو. اور حدیث شریف میں کہ جس کا آمین کہنا فرشتوں کے آمین کہنے سے مل جائے اس کی مغفرت ہو جائے گی. اب اس میں مسئلہ ہے کہ آمین زور سے کہیں یا آہستہ سے کہیں. دونوں طریقے کی حدیثیں موجود ہیں. نبی پاک علیہ الصلوۃ والتسلیم کے زمانے میں صحابہ آمین زور سے بھی کہتے تھے, اور آپ علیہ الصلوۃ والتسلیم نے آمین آہستہ بھی کہا ہے. حدیث کیا ہے؟ حدیث ہے آمین زور سے کہنے کا. لیکن نبی پاک علیہ الصلوۃ والتسلیم کی سنت کیا ہے؟ نہیں, حدیث ہے کہ آمین زور سے کہے, اور سنت یہ کہ آمین آہستہ سے کہے. کچھ بھی مشکل نہیں ہے. یہ جو چار ائمہ ہیں, امام ابو حنیفہ, امام مالک, امام شافعی, امام احمد بن حنبل رحمہم اللہ, علماء حق کا متفقہ فیصلہ ہے, چاروں امام برحق ہیں. چاروں امام نے بڑی محنت کی ہے. ہر عام آدمی آ کر کے مجتہد بن جائے اور پھر قرآن کی آیتوں سے اور حدیثوں سے مسئلے نکالنا شروع کرے, تب تو دنیا غرق ہو جائے گی وقت سے پہلے ہی. تو اللہ تعالیٰ نے ان کو علم بھی دیا اور عمل بھی دیا. تو امام بخاری رحمۃ اللہ فرماتے ہیں کہ ایمان بڑھتا بھی ہے اور گھٹتا بھی ہے. لیکن بہت سارے فرقے ہیں, ان کا کہنا ہے کہ ایمان گھٹتا اٹھتا نہیں, بڑھتا نہیں. ایک بار آپ ایمان لے آئے, اچھے عمل کرو تو فائدہ تو ہوگا, لیکن اگر گناہ کے کام کرو تو کوئی نقصان نہیں ہوگا. اب اگر گناہ کے کام کرنے سے نقصان نہ ہو تو قبر کے اندر عذاب کیوں ہوگا بھائی؟ نبی علیہ الصلوۃ والتسلیم نے اپنے صحابہ سے, آپ علیہ السلام کے صحابہ جب آپ کے پاس آتے تھے تو مختلف سوالات لے کر کے آتے تھے, آپ علیہ الصلوۃ والتسلیم ان کو منع کرتے تھے, ایسا مت کرو ایسا کرو. آپ علیہ الصلوۃ والتسلیم کے صحابی عبداللہ بن مسعود رضی اللہ عنہ فرماتے کہ سب سے افضل عمل کیا ہے یا رسول اللہ؟ تو آپ نے فرمایا الصلاۃ لوقتها, وقت پہ نماز پڑھنا سب سے بیسٹ عمل ہے. آپ علیہ الصلوۃ والتسلیم سے ایک صحابی پوچھتے ہیں کہ سب سے بیسٹ چیریٹی کیا ہے؟ آپ علیہ السلام فرماتے کہ ضرورت کے وقت ضرورت مند کا ہیلپ کرنا, یہ بیسٹ چیریٹی ہے. آپ علیہ الصلوۃ والتسلیم سے ایک صحابی پوچھتے ہیں, یا رسول اللہ مجھے آپ کچھ نصیحت فرمائیے. آپ نے فرمایا اللہ تعالیٰ غصہ مت کرو. آپ علیہ السلام کو پہلے سے اطلاع ملی تھی کہ یہ بندہ غصہ بہت زیادہ کرتا ہے, تو آپ نے ان کو وہ نصیحت کی. رسول اللہ صلی اللہ علیہ وسلم مسجد کے اندر خطبہ دے رہے ہیں, ایک صحابی آتے ہیں اور وہ کیا پوچھتے ہیں, یا رسول اللہ میرا باپ کون ہے, فادر کون ہے؟ پوری مجلس میں وہ صحابی یہ پوچھتے ہیں کہ یا رسول اللہ میرے فادر کا نام کیا, میں کس کا بیٹا ہوں؟ آپ نے کہا حذافہ. چونکہ اس صحابی کے بارے میں لوگ بہت مختلف قسم کی باتیں کرتے تھے, تو آپ علیہ الصلوۃ والتسلیم سے پوچھا اور آپ علیہ الصلوۃ والتسلیم نے جواب دیا کہ حذافہ تمہارا باپ. جو دوسرے لوگ تھے جو تان و تچنی کر رہے تھے, کچھ کہہ رہے تھے, ان کی زبانیں بند ہو گئی. جب یہ گھر پہنچے اپنے, تو ان کی والدہ نے کہا, ان کا نام عبداللہ تھا, اب باپ کا نام حذافہ, عبداللہ بن حذافہ. ان کی والدہ نے کہا کہ تم نے تو آج میری ناک کٹوا دیا تھا, اگر نبی پاک علیہ الصلوۃ والتسلیم کسی اور کا نام لے لیتے تو میرا کیا ہوتا؟ وللہ العزۃ ولرسولہ وللمؤمنین. حقیقی عزت تو اللہ کے لیے ہے, رسول کے لیے, ایمان والوں کے لیے ہے. نبی علیہ الصلوۃ والتسلیم, اللہ سبحانہ وتعالی نے اللہ کے اپنے رسول کو کسی مکتب میں نہیں جانے دیا, کسی مدرسے میں نہیں بھیجا, کسی استاد اور محدث اور شیخ اور ٹیچر کے پاس نہیں بھیجا. اللہ تعالی نے نبی اکرم صلی اللہ علیہ وسلم کی خود سے تربیت کی, تاکہ کوئی یہ نہیں کہہ سکے اس نے نبوت کا دعویٰ کیا, اس کو تو میں نے پڑھایا. بھائی دوسرے انبیاء, نوح علیہ الصلوۃ والتسلیم کشتی بن, جب بڑے ہی کارپینٹر بولتے ہیں, جب وہ کشتی بنا رہا ہوتا تھا تو ان کے پاس جا کر کے بیٹھا کرتے تھے. آپ علیہ الصلوۃ والتسلیم کہیں نہیں گئے. جب سیدنا موسیٰ علیہ الصلوۃ والتسلیم اپنی قوم میں ایک بار نصیحت کر رہے تھے, اور ان کی نصیحت اتنی زیادہ سبق آموز اور اتنی اہم ہوئی کہ لوگوں کے آنکھوں میں آنسو تھے, بہت سارے لوگوں کی داڑھیوں پہ آنسو کے قطرات گرے. تو ایک شخص آ کر کے کیا پوچھتا ہے, اے اللہ کے نبی موسیٰ علیہ السلام, سب سے زیادہ علم کس کے پاس ہے؟ تو کیا کہہ دیا, میرے پاس. محدثین کہتے ہیں کہ موسیٰ علیہ السلام کا یہ جواب غلط نہیں تھا, कि मूसा अलैहिस्सलाम ने खुद को कंपेयर किया कौम से और नबी अपनी कौम में सबसे बड़ा आलिम होता है, तो जवाब तो सही था, लेकिन अल्लाह ताला के जवाब पसंद नहीं आया। क्या तुमको ये कहना चाहिए कि अल्लाह आलम, अल्लाह ने उसमें, अल्लाह सबसे बड़ा आलिम है, तो अल्लाह ताला ने वही भेजी उसी वक्त उसी मजलिस में कि नहीं मेरा एक बंदा है, और उस बंदे के पास कुछ ऐसे उलूम है जो तुम्हारे पास नहीं। कहने का मतलब ये कि आप जानते हो बंदा कौन है, खिज़्र अलैहिस्सलातु वत्तस्लीम। अब मूसा अलैहिस्सलातु वत्तस्लीम खुद इतने बड़े नबी हैं, नबी भी हैं रसूल भी हैं, सैयदना खिज़्र के बारे में इख्तलाफ है। मेजॉरिटी ऑफ द उलमा क्या बोलते हैं कि वो नबी नहीं थे, अल्लाह के वली थे, थोड़े कहते हैं कि अल्लाह के नबी थे, लेकिन मेजॉरिटी का क्या कहना है, वो अल्लाह के नबी नहीं थे। अगर अल्लाह के नबी नहीं थे तो अल्लाह सुबहानहु व तआला अपने नबी मूसा अलैहिस्सलाम, अपने रसूल मूसा अलैहिस्सलाम को उस जो चंद उलूम उनके पास थे वो हासिल करने के लिए एक गैर नबी के पास भेजते हैं। मुहद्दिसीन ने इससे और उलमा ने बहुत सारे मसाइल इस हदीस से निकाले, बहुत सारे मसाइल निकाले कि इल्म के बारे में कोई शर्मिंदगी नहीं। अक्सर सहाबा ने इस्लाम कबूल किया था जब उनकी उम्र बहुत ज्यादा थी, 50, 60, 70, बड़े बड़े उम्र की थी, और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास आते थे, इल्म हासिल करते थे। एक सहाबी है उनका नाम उकबान बिन मालिक रजी अल्लाह तआला अन्हु, और वो सैयदना उमर बिन खत्ताब रजी अल्लाह तआला अन्हु के पार्टनर थे इस सिलसिले में इल्म हासिल करने में। वो कैसे, हजरत उतबान बिन मालिक रजी अल्लाह तआला अन्हु दिहाड़ी पे मजदूरी करते थे, जाहिर बात है उनके अंदर इल्म दीन हासिल करने का बहुत शौक था। आज हमारे अंदर वो शौक नहीं है, हम ये वाकया यहीं छोड़ते हैं, हमें याद दिलाएं अगर भूल जाऊं तो। नऊज़ुबिल्लाह, जब नबी अलैहिस्सलातु वत्तस्लीम सैयदना अबू बकर रदी अल्लाह तआला अन्हु के साथ हिजरत करते हैं और कुछ खाने पीने के लिए नहीं है, देखते हैं कि एक कुटिया हट है वहां चले जाते हैं, और आप अलैहिस्सलातु वत्तस्लीम उस खातून से, बूढ़ी खातून थी, पूछते हैं कुछ खाने के लिए है तो दो। कहत था, बारिश जमाने से नहीं हुई थी, जमीनें सूखी हुई थी, जितने हरियाली थी सब सूख करके खराब हो गए थे, एक सूखी मड़ियल सी बकरी बनी हुई थी इस बुढ़िया के घर के अंदर कूटे से। उस बुढ़िया ने कहा, कहाँ से आए हो बेटे, जमाने से बारिश नहीं हुई है, खाने के लिए कुछ भी नहीं है। और वो बकरी कैसी थी, उसके बदन पे सिर्फ स्किन था, उसके ऊपर कुछ और नहीं था, बिल्कुल सूख चुकी थी वो, उसके थन पता नहीं चलता था, अगर गौर से ना देखें कि उसके थन भी है कि नहीं। आप अलैहिस्सलातु वत्तस्लीम ने जब पूछा और उस बुढ़िया ने उस बकरी की तरफ इशारा किया तो आप अलैहिस्सलातु वत्तस्लीम उसकी तरफ आगे बढ़े, और फिर आप अलैहिस्सलातु वत्तस्लीम ने उसके थनों पे हाथ लगाया, नबी अकरम अलैहिस्सलातु वत्तस्लीम का मुअजिज़ा मिरेकल, वो थन नीचे भी आ गया और दूध से लबालब भर भी गया। आप अलैहिस्सलातु वत्तस्लीम ने उसका दूध दुआ खुद भी पिया, अपने साथियों को पिलाया, आज इस बर्तन में धुआ था दोबारा धो करके भर करके उस बुढ़िया को, वो बुढ़िया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की सिफात बयान करती है, और जिस अंदाज से बयान करती है इमाम तिर्मिजी रहमतुल्लाहि अलैहि ने शमाइल तिर्मिजी में उसको बयान किया है। आज एक मुसव्विर जो बुत बनाता है, स्टेचूज बनाता है, बड़े अच्छे बड़े बड़े माहिर लोग होते हैं जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के नक्शा वो खींचती है, इसके बारे में इंसान सोच भी नहीं सकता। मक्का में है आप अलैहिस्सलातु वत्तस्लीम, तुफैल बिन आमर एक बहुत बड़े हकीम है, माहिर आदमी है, मालदार बिजनेसमैन है, और अशार से बहुत ज्यादा वाकिफ है, अरबी अदब समझते हैं। जब मक्का आए तो लोगों ने सबसे पहले नसीहत की, एक बंदा उसका नाम मोहम्मद है, वो मजनून है, वो साहिर है, मजीशियन है, उसके पास मत जाना, जो उसकी सुनता उसका हो जाता है। मक्के में चंद दिन रहे, एक बार हरम में आना हुआ तो देखा कि आप अलैहिस्सलातु वत्तस्लीम हरम बैतुल्लाह के पास नमाज पढ़ रहे। इस तुफैल बिन अम्र को शक ये हुआ कि ये वही बंदा तो नहीं है, इसलिए कि सारे तो मजाक कर रहे हैं, खेल रहे हैं, बेकार कर रहे हैं, एक बंदा यही है जो नमाज पढ़ रहा है। तुफैल बिन अम्र उनके करीब आए और आने के बाद आपकी नमाज मुकम्मल करने का इंतजार किया। जब आप अलैहिस्सलातु वत्तस्लीम ने अपनी नमाज मुकम्मल की तो तुफैल बिन अम्र आपके पास आकर पूछता है, क्या तुम मोहम्मद हो? कहा कि हाँ मैं मोहम्मद हूं। तो तुफैल बिन अम्र जिनको लोगों ने सख्ती से मना किया था कि मोहम्मद नामी शख्स से मिलना नहीं वरना तुम्हारा ईमान और दीन खत्म हो जाएगा, उसने पूछा कुछ फरमाए।
آپ علیہ السلام نے خطبہ پڑھا اس انداز میں، الحمدللہ احمدہ واستعینہ واستغفرہ واتوب الیہ.
ہم روزانہ خطبے سنتے ہیں جمعہ کے اندر، روزانہ کوئی بھی سپیکر آتا ہے تو تقریر کرتا ہے تو خطبہ میں سننا ضرور پڑتا ہے عام طور پہ.
ہمارے دلوں پہ کچھ بھی اثر نہیں ہوتا، ہم کچھ نہیں سمجھتے.
طفیل بن عمرو نے جب پہلی بار نبی علیہ الصلوۃ والتسلیم کو ریکویسٹ کیا کہ کچھ کہو اور آپ نے یہ خطبہ تھوڑا ہی پڑھا، وہ روکتا ہے آپ علیہ السلام، کہا کہ دوبارہ پڑھو. آپ علیہ الصلوۃ والتسلیم نے اس خطبے کو ریپیٹ کیا، اتنا بھاوک ہو گیا وہ کہ بولتا تو تیسری بار پڑھو. پھر کیا بولتا ہے؟ ہمیں کلمہ پڑھاؤ. ہمارا دین اتنا آسان نہیں ہے، بہت زیادہ آسان دین ہے. حدیثیں اتنی مشکل کیوں ہیں؟ بالکل مشکل نہیں ہے بھائی. حدیثیں مشکل کیوں ہیں؟ اگر واقعی ایک بندے کو رفع یدین کرنا ہے تو کرو، حدیث میں تو ہے، کس نے منع کیا؟ لیکن اگر دوسرا بندہ رفع یدین نہیں کرتا تو تم کو پرابلم کیوں ہے؟ ہم ان کو کافر تو نہیں کہہ سکتے نا. کیوں؟ رفع یدین نہ کرنا حدیث میں ہے، اور صحابہ کہتے ہیں کیا ابن ماجہ میں ہے کہ سنت کیا ہے کہ نبی پاک علیہ الصلوۃ والتسلیم نے رفع یدین نہیں کیا، کیا شروع میں، لیکن سنت کیا ہے؟ جو آخر عمر میں ہو اور ہمیشہ ہو، کرنے کے بعد اس کو چھوڑا نہ جائے. نبی علیہ الصلوۃ والتسلیم ہاتھ کہاں باندھتے تھے؟ ناف کے نیچے، بیلی کے نیچے. آپ علیہ السلام نے یہاں ناف باندھا؟ بالکل باندھا. یہاں پہ یہ حدیث اور بخاری میں صحیح حدیث ہے. لیکن اگر کوئی یہاں ہاتھ باندھتا ہے تو آپ اس کو برا بھلا کیوں کہتے ہو بھائی؟ ہم تو برا بھلا نہیں کہتے، حدیث میں ہے تو ہم پر فرض ہے حدیث کا احترام کرنا. جب اللہ سبحانہ و تعالیٰ کا نام آتا ہے تو ایک انسان صحیح سے نہ بیٹھے، لیٹا ہوا ہو، ٹیک لگا کے بیٹھا ہو، صحیح ہے. اس لیے کہ اللہ کی بے عزتی کرے گا تو کہاں جائے گا. لیکن عموماً لوگ نبی کی توہین کرتے، اسی لیے کہا جاتا ہے جب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کا نام آئے اگر ٹیک لگا کے بیٹھے ہو تو سیدھے بیٹھ جاؤ. اس لیے کہ صحابہ کو برا بھلا کہنے والے ایمان سے ہاتھ دھو بیٹھتے ہیں، صحابہ کو برا بھلا کہنے والے ایمان سے ہاتھ دھو بیٹھتے ہیں. اگر نبی کی شان میں انسان گستاخی کرے تو اس کا کیا حشر ہوگا؟ قبر کا عذاب برحق ہے، قبر میں عذاب ہوگا ایک گنہگار کو، ہر بندے کو تو نہیں ہوگا انشاءاللہ، لیکن ایک گنہگار انسان کو، جو بھی گنہگار ہو اس کو عذاب قبر میں ہوگا، یہ قرآن سے ثابت ہے. لیکن اگر ہم یہ کہہ دیں کہ نہیں قبر میں عذاب نہیں ہوگا، ٹھیک ہے، اللہ تعالیٰ تم کو بھی بچا رہا ہم کو بھی بچا لے گا. تو حدیث کا سمجھنا کچھ بھی مشکل نہیں ہے، حدیث کا سمجھنا بہت ہی آسان ہے، اور ہمیں کوشش کرنی چاہیے. نبی پاک علیہ الصلوۃ والتسلیم فرماتے ہیں جب مسجد میں داخل ہو تو اللہم افتح لی ابواب رحمتک پڑھ لو، یہ حدیث ہے، یہ نبی پاک علیہ الصلوۃ والتسلیم کی حدیث ہے. جب مسجد سے نکلنے لگو تو اللہم انی اسالک من فضلک کہہ لیا کرو، یہ حدیث ہے. آپ علیہ الصلوۃ والتسلیم فرماتے ہیں جب تم باتھ روم میں جاؤ تو اللہم انی اعوذ بک من الخبث والخبائث پڑھ لیا کرو، جب تم باتھ روم سے نکلو تو اللہ کے رسول نے فرمایا یہ دعا پڑھ لو، الحمدللہ الذی اذهب عنی الاذی وعافانی، یہ حدیث ہے. حدیث کو سمجھنا کیا مشکل ہے؟ کچھ بھی مشکل نہیں ہے. جو بیسک احادیث ہیں، عام احادیث ہیں جن کو ہر بندہ سمجھ سکتا ہے. آپ علیہ السلام فرماتے ہیں العم سنو ابی، چچا باپ کی طرح ہے. سیدنا عباس رضی اللہ تعالی عنہ ایک مرتبہ پریشان حال آپ کے پاس آئے اور انہوں نے شکایت کی کہ مجھے فلاں فلاں لوگ مجھے برا بھلا کہہ رہے. آپ علیہ الصلوۃ والتسلیم مسجد نبوی میں آئے، ایک روایت میں کہ جہاں تھے وہیں کھڑے رہے اور صحابہ کو بھیجا کہ لوگوں کو لے کر کے آؤ، اور آپ علیہ السلام نے ایک چھوٹی سی تقریر کی، اس میں بہت زیادہ ناراضگی کا اظہار کیا اور کہا کہ یہ میرے چچا ہیں، اور جو بھی اپنے چچا کو برا بھلا کہے گا اس کا مطلب یہ ہے کہ اپنے فادر کو برا بھلا کہتا ہے. قرآن سورۃ الانعام میں کہتا ہے ولا تسبوا الذین یدعون من دون اللہ فیسبوا اللہ عدوا بغیر علم، بہت سارے دنیا میں لوگ ہیں جو بتوں کی پوجا کرتے ہیں، اسٹیچوز خود بناتے ہیں، اس کی پوجا کرتے ہیں. پرانے زمانے میں ستو آٹے کی بناتے تھے اور سمندری سفر کرتے تھے، جب بھوک لگتی تھی تو اس کو برتن میں ڈالتے تھے، پانی ڈالتے تھے اور گھول کر کے اسی معبود کو کھا جاتے تھے. لیکن آج ایسا نہیں کرتے ہیں. اگر گولڈ اور سلور کا ہے تب تو اس کو چورا کے مندروں سے لے کر کے آتے ہیں، اور اگر دوسرا ہے تو پھوٹ گیا ٹوٹ گیا دوسرا بنا لیں گے. بھائی گاڈ بنانے میں کیا مسئلہ ہے؟ گاڈس ہیں تو بنانے میں کیا، ہم خود بناتے ہیں، ہم خود ہی پوجا کرتے ہیں. تو آپ علیہ الصلوۃ والتسلیم نے جو روز مرہ کی زندگی گزارنے کے جو طریقے بیان فرمائے ہیں، ایک صحابی ہیں ان کے پاس ایک غلام تھا، غلام سے کہا کہ مجھے ایک اونٹ چاہیے، جا کر کے بازار سے خرید کے لاؤ. وہ گیا اور اونٹ کے مالک کو لے کر کے آیا, ساتھ میں بڑا قیمتی خوبصورت اونٹ بھی تھا. کتنے کا بھائی؟ 300 درہم کا. کہاں 300 درہم کا؟ وہ صحابی, میں نام بھول گیا, وہ صحابی فرماتے ہیں اس مالک سے جو اونٹ کا مالک تھا ابھی, اور انہوں نے غلام نے بزنس طے کر دی کہ تم 300 درہم میں بیچو گے اور ہم خریدیں گے 300 میں, اور لے کر کے اس صحابی کے پاس آ جاتا ہے اور پوچھنے پہ وہ غلام بولتا ہے کہ میں نے ڈیل ڈن کر لی ہے, 300 دے دیں اونٹ لے لیں. وہ صحابی کیا بولتے ہیں, 400 درہم دو گے تو کیسا لگے گا؟ اچھا لگے گا اور کیسا لگے گا بھائی, میں تو 300 میں ڈیل مکمل کر چکا تھا, اگر 100 بڑھا کر دے رہے ہیں اچھی بات ہے. غلام پریشان لیکن ٹوک نہیں رہا ہے, اپنے ماسٹر کو کچھ نہیں کہہ رہا, غلام سن رہا لیکن پریشان ہو رہا ہے یہ کیا کہہ رہے ہیں. پھر اس صحابی نے کہا اگر میں 500 درہم دوں اس اونٹ نے اس اونٹ کا تو کیسا لگے گا؟ کہا کہ اور اچھا لگے گا. غلام ان کو بھی دیکھ رہا اور اونٹ کو بھی دے رہا, یہ کیا مطلب, 300 میں ڈیل کیا 500 دے رہے ہیں بھائی. پھر یہ صحابی بولتے ہیں کہ اگر میں تم کو 600 درہم دوں اس اونٹ کا تو کیسا لگے گا؟ تاکہ مجھے بڑی خوشی ہوگی, 600 درہم دیے اونٹ لے لیا, وہ آدمی چلا گیا. جانے کے بعد غلام پہلا سوال کرتا ہے, حضرت یہ کیا 300 درہم میں میں نے ڈیل مکمل کر لی, آپ نے 300 ایکسٹرا کیوں دیا؟ تو کیا فرماتے ہیں وہ صحابی, اس اونٹ کی قیمت 600 درہم تھی, اس نے کسی مجبوری میں اس کو 300 میں تم سے بیچ دیا, تو کیا کہ اس کی مرضی تھی, سامان اس کا تھا, ہم نے خریدا اس نے بیچا. باقی نہیں, ہم ایک مسلمان ہیں اور اللہ کے نبی علیہ الصلوۃ والتسلیم سے ہم نے پرومس کیا ہے, کیا کہ جب تک زندہ رہیں گے اپنے لیے, اپنے مسلمانوں کے لیے اور دنیا کے ہر انسان کے لیے خیر خواہی چاہیں گے, والنصح لکل مسلم. اگر میں 300 میں لے لیتا اور میں اس کا ماہر ہوں اس بات کا کہ اس اونٹ کی قیمت کیا ہو سکتی ہے, تو اللہ کے یہاں اس کا سوال ہوگا اور مجھے جواب دینا ہوگا جو بڑا مشکل ہوگا, اس بندے کو 300 درہم کا گھاٹا اور نقصان ہو جائے گا, یہ میں کر نہیں سکتا ہوں. اس لیے میں اس قیمت بڑھاتا گیا, میں 700 پہ نہیں گیا, میں نے کہا 600 تک, اس کی قیمت 600 تھی. اگر ہمارے پاس بزنس ہو, دکان ہو, تو ہم کیا کریں گے, بیکار چیز کو مہنگی قیمت میں بیچ دیتے ہیں. امام شافعی رحمۃ اللہ علیہ حج کے لیے جانا چاہتے ہیں, اس وقت حج کا سفر کیا تھا, گھوڑے اونٹ گدھے ڈونکی یہی سے, کپڑے کی دکان تھی, بڑی دکان تھی, جانے سے پہلے غلام کو بلایا اور کہا کہ دیکھو یہ تھان ہے کپڑے کا بھائی, اس تھان میں یہ عیب ہے, کھولا اور بتا دیا یہ عیب ہے, اس کی اوریجنل قیمت 30,000 درہم ہوگی, اس کو نکالو تو اتنی بنتی, اتنے میں اگر بیچ دینا ٹھیک ہے. چلے گئے, جب حج سے واپس آئے تو سب سے پہلے اس دکان میں گئے, گھر میں نہیں گئے, اور غلام سے پوچھا کہ وہ جو تھان تھا اس کو بیچا, کہا کہ ہاں قیمت کیا, کہا وہ 30 درہم میں بیچ دیا. کہا کہ میں نے تم کو کہا تھا اسپیشلی, میں نے وہ تھان کھول کے تمہیں دکھایا تھا کہ اس عیب کی وجہ سے اس کی قیمت کم ہونی چاہیے اور یہ قیمت یہ ہوگی, تم نے یہ کیا کر دیا. کہا کہ میں تو حضرت بالکل بھول گیا, اور اس تھان کو میں نے وہ کھول کر کے دکھایا بھی نہیں, اور پورے پیسے میں نے اس سے 30,000 درہم لے لیے. کہا کوئی ایڈریس پتا ہے؟ کہا کہ میں جانتا ہی نہیں, کئی مہینے تک تلاش کرتے رہے کہ وہ آدمی مل جائے تو اس کے پیسے واپس کریں, جب نہیں ملا تو حضرت نے پورے پیسے اس آدمی کے نام سے, نام تو جانتے نہیں, ہیں صدقہ کر دیا اللہ کے راستے میں. والنصح لکل مسلم, ہر مسلمان کے لیے خیر خواہی پسند کریں گے, عیب نہیں لگائیں گے, کسی کو اکیوز نہیں کریں گے, کسی پہ الزام نہیں لگائیں گے, کسی کی بیٹی اور بہن کو برا بھلا نہیں کہیں گے, کسی کے باپ کو برا بھلا نہیں کہیں گے. نبی پاک علیہ السلام فرماتے ہیں کہ الولد للفراش, کسی وجہ سے غلطی انسان سے ہو جائے اور بچہ پیدا ہو جائے تو بچہ کس کا بچہ, اس کا باپ کون ہوگا؟ الولد للفراش, بستر والے کا بچہ ہوگا. کتنی خوبصورت مذہب ہے ہمارا, کتنا خوبصورت ہمارا دین ہے, ہم نے اس کو الجھا کے رکھ دیا بہت زیادہ, اور اتنے گروپس پیدا ہو گئے, اتنے گروپس پیدا ہو گئے کہ پوچھے نہیں. ہر آدمی یہ چاہتا ہے کہ جو تشریح دین کی میں کروں وہی اسی تشریح کو لوگ قبول کریں. پھر اللہ نے نبی کو کیوں بھیجا؟ نبی کو اٹھا لینے کے بعد اللہ تعالیٰ نے مفسرین قرآن عبداللہ بن مسعود, عبداللہ بن عباس, عبداللہ بن عمر کو پیدا کیوں کیا؟ اللہ تعالیٰ نے ان کی موجودگی میں فقہ صحابہ کو, مدینہ کو, عراق کو کیوں پیدا کیا؟ اس کے بعد یہ سلسلہ چلتا آ رہا ہے, اور ہزاروں لاکھوں لوگوں نے اس دین پہ محنت کی, ضرورت کیا تھی؟ اگر ہر بندہ اپنے طور پہ دین کی تشریح کر سکتا ہے اور اس کی خواہش کے مطابق وہ حدیث اور قرآن کی آیت ایکسیپٹیبل میں ہونی چاہیے, تو کیا ضرورت تھی اس کی؟ ہمارا دین دین مبین ہے, آخری دین ہے. یہ ہمارا دین عیسائیت کا دین نہیں ہے, ہمارا دین یہ یہودیت کا دین نہیں ہے, ہندوؤں کا نہیں ہے, جہاں پہ ہر بندہ اپنی طرح تشریح کرتا ہے. ہاں, تشریح وہی ہونی چاہیے جو قرآن اور سنت کے مطابق ہو. دین اسلام کسی کی جاگیر نہیں ہے, لیکن اس کا مطلب یہ بھی نہیں کہ انسان اس کے ساتھ کھلواڑ کرے, مذاق کرے. ہمارا یہ خوبصورت مذہب اس وقت تک مکمل نہیں ہوگا جب تک کہ کتاب اللہ کے بعد احادیث آف رسول اللہ صلی اللہ علیہ وسلم کو دل و جان سے نہ لگایا جائے, نبی علیہ السلام و تسلیم سے بھرپور محبت نہ کی جائے. جب تک کہ یہ کام نہیں ہوں گے, ہمارا یہ دونوں کام نہیں ہوں گے, ہمارا دین مکمل نہیں ہوگا. اور نبی علیہ السلام و تسلیم کی احادیث کو سمجھنے کے لیے تابعی کا تذکرہ, صحابہ کا تذکرہ ہونا ضروری ہے. صحابہ نہیں تو دین نہیں. اور صحابہ کے تذکرہ کے بعد ان کے بعد جو جماعت ہے تابعین, ان کا تذکرہ ضروری ہے. اب لوگ کہیں گے دیکھو پہلے تو کتاب اللہ لے کر کے آئے, پھر احادیث اور رسول اللہ لے کر کے آئے, پھر صحابہ کو بھی بیچ میں گھسا دیا, اس کے بعد تابعی کو. ان تمام کا تذکرہ قرآن شریف میں, صحابہ کا تذکرہ تو قرآن شریف میں ہے ہی, آپ جانتے ہیں, لیکن تابعی کا تذکرہ بھی قرآن میں ہے. 11ویں پارے کے دوسرے صفحے پہ ہے, والسابقون الاولون من المهاجرین والانصار والذین اتبعوهم باحسان. اتبعوهم باحسان سے تابعی مراد ہے, اور ان تمام کا ایکسپلینیشن دین کہلاتا ہے. ان تمام کا ایکسپلینیشن دین کہلاتا ہے. اس لیے کہ ظاہر بات ہے نبی کو ہم نے دیکھا نہیں, نبی کو صحابہ نے دیکھا, صحابہ کو تابعین نے دیکھا, اور تابعین کو تبعی تابعین نے دیکھا, ان کو محدثین مفسرین نے دیکھا. اس طریقے سے ایک سلسلہ چلا آ رہا نبی پاک علیہ الصلوۃ والتسلیم سے. ہاں, ظاہر بات ایک اصول, کچھ رولز بنائے ہیں اللہ تعالیٰ نے قرآن میں, کچھ اصول اینڈ رولز نبی علیہ الصلوۃ والتسلیم نے بنائے ہیں. جب صحابہ کا دور آتا ہے تو صحابہ ہر وقت جب کچھ بھی مسئلہ پیش آتا تھا, نئی چیز سامنے آتی تھی, تو کتاب اللہ کی طرف رجوع کرتے تھے. اگر اس میں نہیں ہوتا تھا تو نبی پاک علیہ الصلوۃ والتسلیم کی زندگی کو کھنگالتے تھے. اگر اس میں بھی نہیں ملتا تھا تو پھر آپس میں طے کر لیتے تھے. سیدنا محمد صلی اللہ علیہ وسلم کا انتقال ہوتا ہے, یہ مسئلہ کہیں بھی لکھا ہوا نہیں تھا, کسی کو بھی معلوم نہیں تھا کہ نبی کو کہاں دفن کریں گے, کسی کو نہیں معلوم تھا. مدینہ صحابہ سے بھرا ہوا شہر ہے, کسی کو معلوم ہی نہیں ہے. کسی کو معلوم نہیں تھا کہ نبی کا انتقال ہو گیا تو ان کا نائب خلیفۃ المسلمین بنے گا تو کون بنے گا, کہیں بھی لکھا ہوا نہیں تھا. نبی پاک علیہ الصلوۃ والتسلیم کے علاوہ کسی کو نہیں تھا. آپ دنیا سے جا چکے ہیں, صحابہ کی جماعت ہے, پورا مدینہ ہے, اور ہر صحابی نبی سے اتنی محبت کرتا تھا کہ ہم اس کے بارے میں سوچ بھی نہیں سکتے. ایسا ہو نہیں سکتا کہ نبی کی سنت ہو اور اس کے خلاف کام کرے, ہو نہیں سکتا, امپوسیبل ہے. نبی علیہ الصلوۃ والتسلیم کا جنازہ کون لیڈ کرے گا, کہیں لکھا ہوا نہیں. ایک بڑے میاں آتے ہیں بہت دور سے, اور نبی علیہ الصلوۃ والتسلیم کے اس روضہ میں اور آپ کے پاس تشریف لے جاتے ہیں. آپ علیہ الصلوۃ والتسلیم کے انتقال کے بعد آپ کے جسد اطہر کو ایک سفید چادر سے ڈھانک دیا جاتا ہے, کپڑا ہٹاتے ہیں, آپ کی پیشانی کو کس کرتے ہیں, اور یہ آیت پڑھتے ہیں 24-23 پارے کی آخری آیت, انک میتون وانہم میتون. اس لیے کہ لوگوں کا اختلاف تھا, اس لوگ کیا کہہ رہے تھے, تلوار ہاتھ میں لیے ہوئے نبی علیہ السلام اللہ سے ملنے کے لیے گئے ہیں. اگر کسی نے کہہ گیا کہ آپ کا انتقال ہو گیا ہے, اقتل عنقہ, اس کی گردن اڑا دوں گا, تو کیا بولتے بھائی؟ بڑے میاں تھے, سب سے بڑے تھے, سب کے دل میں ان کا احترام تھا, اور قرآن نے ان کا احترام کیا ہے, اور قرآن نے نام لے لیا, اذ ہما فی الغار اذ یقول لصاحبه لا تحزن ان اللہ معنا. ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ, کسی کا اختلاف نہیں ہے سوائے بدماش اور بدتمیزوں کے. وہ آتے ہیں اور کہتے ہیں کہ اللہ کے رسول دنیا سے جا چکے ہیں, اور پھر 4th پارے کی وہ آیت منبر پہ جاتے ہیں, وما محمد الا رسول, پوری آیت تلاوت کرتے ہیں. عمر بھی وہاں پر ہیں, عثمان بھی ہیں, علی بھی ہیں رضی اللہ عنہ اجمعین, سارے صحابہ ہیں. عمر بن خطاب رضی اللہ تعالی عنہ کاتبین وحی میں سے ریولیشن لکھتے تھے اور قرآن کے حافظ تھے. جب اس آیت کو سنتے ہیں بڑے میاں کی زبانی, وہ کیا کہتے ہیں, ایسا لگ رہا تھا کہ یہ آیت آج ہی اتری ہے. بہرحال سب سے پہلا مسئلہ تھا خلیفہ بناؤ, ورنہ اختلاف پیدا ہوگا. مسجد کے اندر اگر پریسیڈنٹ نہ ہو تو ہر بندہ چاہے گا مجھے بناؤ تو مجھے بناؤ. پہلے مینجمنٹ ایک پریسیڈنٹ بناؤ بھائی, ایک امیر ہونا چاہیے, ایک ذمہ دار ہونا چاہیے, سب لوگ ان کی سنو, یہ واجب ہے. ورنہ ایک مسجد میں 100 امیر بن جائیں گے ماشاءاللہ. तो भाई अब जाहिर बात है कुछ लोग क्या कह रहे थे, मुहाजिन में से हो, कुछ लोग कह रहे थे अंसार में से, इख्तलाफ। मुहाजिन कहते कि हमने अपना घर बार छोड़ा अल्लाह के रसूल की खातिर, अल्लाह की खातिर, लिहाजा अमीर हम में से होगा। अंसार क्या कहते हैं, हमने उनको प्रोटेक्शन दिया, घर दी, सब, सब सारी चीजें दी, रहने के लिए जगह दी, तो लिहाजा हम में से अमीर होना चाहिए। ये बड़े मियाँ खड़े होते हैं और सकीफा बनी साइदा में जो मीटिंग होती है वहां पर कहते हैं अल अइम्मत मिन कुरैश, ना अंसार में से अमीर होगा, न मुहाजिरीन में से होगा, कुरैश में से होगा। सबके सब खामोश हो गए। और फिर सबसे पहले जो इंसान खड़े होकर के बैत करता है वो उमर बिन खत्ताब रजी अल्लाह ताला अनु है, यानी हजरत अबू बकर अपनी स्पीच जारी किए हुए अल अइम्मत मिन कुरैश कह करके उसी वक्त बात को काट दी और कहा हाथ लाइए। सबसे पहले हाथ में बैत किया और सिलसिला फिर शुरू हो गया। नबी अलैहिस्सलातु वस्सलाम का दूसरा मसला, कहाँ पे आप दफन होंगे, वही मसला पहले वाला, मदीना ले जाएंगे जन्नतुल बकी में दफन करेंगे, जन्नतुल मुअल्ला मक्का ले जाएंगे, ये इख्तलाफ। आपने क्या कहा, इसलिए कि नबी के बाद मुफ्ती आदम अबू बकर हैं, कहा कि नबी जहाँ इंतकाल होते हैं उसी जगह दफन होते हैं, कोई इख्तलाफ नहीं, कुछ भी इख्तलाफ नहीं। अमीर पहले चाहिए, अमीर बन गए, अमीर तैयार है, प्राइम मिनिस्टर तैयार हो गए, अब ये जो कहेंगे वही होगा। तो क्या मतलब ऐसा था क्या कि अमीर कुछ भी गलत कहे तो सुन लेंगे, ये बाद में शुरू हुआ है, लेकिन खुलफाए राशिदीन में ऐसा मुमकिन ही नहीं था। हैं, अबू बकर गलत कह ही नहीं सकते हैं, और अगर कुछ नौज बिल्ला इंसान होने के नाते अगर कुछ जबान से निकल भी जाता, इतने बड़े बड़े लोग थे वो एक्सेप्ट कर लेते, इम्पॉसिबल। तीसरा मसला था कि नबी का जनाजा कौन लीड करेगा, कहा कोई भी नहीं, हर आदमी जो बालिग हो, मर्द और औरतों में से, बारी बारी अंदर जाओ, अकेले की जनाजा पढ़ो, वापस आओ। तो पहले लेडीज फर्स्ट, सहाबियात पहले गई, इसलिए 3 दिन लग गए इस इन इख्तलाफात को हल करने में, 3 दिन लगे। और जाहिर बात है जब एक बंदा अकेले की नमाज पढ़ेगा तो उसमें वक्त तो लगता है। इतने आसानी से मसला हल हो गया, कितने आसानी से मसला हल हो गया। अब अगर नऊज बिल्ला हम ये कहें कि नहीं अबू बकर की बात हम नहीं मानते, इसलिए कि उनके बाद तो आना चाहिए अली को, एक आदमी अगर जिस डाली पे ब्रांच पे बैठा हुआ हो उसी को कुल्हाड़ी से अगर काट रहा हो तो कहाँ गिरेगा, गिरेगा तो मरेगा, ये हड्डियां टूटेंगी, तो उसका मसला है, ईमान अपना खराब करेगा, हमारा क्या बिगाड़ेगा। बहरहाल किताबुल्लाह से मोहब्बत होनी चाहिए, और किताबुल्लाह से मोहब्बत का तकादा ये है कि उसको पढ़ा जाए, उसको सिर्फ सीने से लगा करके चूमा नहीं जाए, उसको खोला जाए, बावजू बागसल खोला जाए और फुल एहतराम के साथ उसकी तिलावत की जाए। अगर अल्लाह ताला ने मौका दिया हो तो उसका तर्जमा किया जाए, उसको समझने की कोशिश की जाए, और अगर अल्लाह ताला ने किसी आलिम से कोई सलाम कलाम है तो उनके पास जाकर के थोड़ा वक्त गुजारा जाए, कोई मुश्किल मसला हो तो उनसे पूछा जाए, आर्ग्यू नहीं किया जाए। हाँ, ऐसा लग रहा है कि आपने उसके बारे में कुछ और सुना हुआ है, अगर आपको इस आलिम पे यकीन नहीं है तो विथ फुल रिस्पेक्ट उनको छोड़ दें, किसी अच्छे आलिम से जो कुरान हदीस को इनसे बेहतर समझते हैं उनको कॉल करें, उनसे कॉन्टेक्ट करें, लेकिन कुरान को समझने की कोशिश करें, नबी अलैहिस्सलातु वस्सलाम की अहादीस को समझने की कोशिश करें। रोजाना घर में 5 से 10 मिनट हम कोई हदीस की किताब लेकर के हम उसका तर्जमा, या हदीस अगर पढ़ना आता तो हदीस भी पढ़ें, हदीस पढ़ने का सवाब तो मिलेगा, उसका तर्जमा करें और उनको समझाएं, बच्चों को समझाएं, इससे इस्लामी माहौल पैदा होगा। रमजान माशा अल्लाह जल्द ही तशरीफ ला रहा है, तो जाहिर बात है इस रमजान के महीने में क्या सिर्फ हम रोजे रख लेंगे काफी हो जाएंगे, हमें रोजे की जो मकरूहात हैं, तहरीमी मकरूह तंजीम, तमाम से बचाना अपने रोजे को है, और रोजे को ब्यूटीफुल बनाने के लिए कुरान की तिलावत करनी है। जो भी हमें याद है, अगर जुज अम्मा याद है तो रोजाना हम तहज्जुद के अंदर पूरा पारा रोज पढ़े, उसी सूरह यासीन याद है, सूरह यासीन को 2 रकअत में पढ़े, अगर हो सकता है तो 4 में पढ़ो, 6 में पढ़ो, 8 में पढ़ो, लेकिन पढ़ना चाहिए। इंशाल्लाह इस तरीके से सूरह यासीन याद होगी। मैं समझता हूँ कि बहुत सारे लोगों को सूरह यासीन याद होती है, सूरह रहमान भी याद होती है, सूरह वाकिया भी याद होती है, और 29वां पारा भी, 30 तो नॉर्मली लोगों को याद, माशाल्लाह ये पारे याद होते हैं, इनको पढ़ना चाहिए, इसलिए कि अल्लाह सुबहानहु व तआला को तूलुल क़याम बहुत पसंद है, इसमें लंबा क़याम बहुत ज्यादा पसंद है। हमारे पास वक्त है, हम अगर 7 आवर्स रमजान में भी सोएंगे तो भी थकावट होगी, अगर 2 घंटे के बाद उठ जाते हैं तिलावत करते हैं इंशाअल्लाह अल्लाह ताला हिम्मत देगा और 8 घंटे जॉब भी करेंगे, फिर आकर के, फिर अगर अल्लाह ताला ने मौका दिया 1-2 घंटे सो जाएंगे, मसला नहीं है और ये बुरा भी नहीं है। अकाबरी ने दारुल दीवबंद के बारे में कि हजरत शेख उल इस्लाम मौलाना हुसैन अहमद मदनी रहमतुल्लाह अलैह, हजरत शेख उल हिंद हजरत मुफ्ती महमूद हसन देवबंदी रहमतुल्लाह अलैह, ये लोग मगरिब के बाद रमजान में थोड़ी देर आराम कर लिया करते थे और फिर फ्रेश होकर के पूरी रात जागते थे, तरावी पढ़ते थे, खुद अपनी नवाफिल अलग पढ़ते थे, हम 4 के बाद चले जाते हैं, अब तो माशाल्लाह फैशन हो गया 2 के बाद, تراوی 8 ہے یا 20 ہے، اس سے کیا لینا دینا؟ ہم اگر 8 پڑھیں گے تو ثواب 8 کا ہی ملے گا، 12 پڑھیں گے ثواب 12 کا ملے گا، 20 پڑھیں گے ثواب 20 کا ملے گا، اگر ہم 100 رکعت نوافل پڑھیں تو انشاءاللہ ثواب تو ملے گا نا. ہمیں تو اجر چاہیے. ہمارا مقصد کیا ہے کہ اللہ تعالیٰ کس طرح ہمارے گناہوں کو معاف کر دیں. اس لیے کہ ہم تو رات دن گناہ کرتے رہتے ہیں، ان گناہوں کی وجہ سے ہمارے دلوں پہ جو کالے دھبے پڑ گئے ہیں وہ کالے دھبے سفید دھبوں میں کبھی بھی بدلتے نہیں. اس لیے کہ ہم نیکیاں کرتے ہیں لیکن بہت مشکل سے کرتے ہیں. اللہ تعالیٰ کے سامنے ہم توبہ نہیں کرتے ہیں، اللہ تعالیٰ کے سامنے ہم روتے نہیں ہیں. صحابہ کی کیا جماعت تھی، صحابہ کی کیا جماعت تھی. حضرت فاطمۃ الزہرا رضی اللہ تعالی عنہ نے ایک بار اپنی باندھی سے ایک بار کہنے لگی وہ کہ ایک بار نماز پڑھ رہی تھی تو نماز پڑھتے پڑھتے تقریباً صبح ہونے والی تھی تو بچوں نے کہا کہ ابھی صبح ہو گئی ہے. تو کہا کیا کہ تعجب کی بات ہے، کیا ہماری راتیں اتنی چھوٹی ہو گئی ہیں کہ اگر قرآن کی تلاوت کرنا چاہو تو وہ بھی مکمل نہیں کر سکتی، اتنی چھوٹی راتیں ہو گئی ہیں. اور ہماری راتیں اتنی بڑی آج کل ہیں کہ واقعی میں سو کے اٹھو کرنے کے لیے کچھ ہے ہی نہیں. ہم گیمز کھیل لیتے ہیں، کچھ اور دیکھ لیتے ہیں، ٹائم پاس کرتے ہیں، تسبیحات نہیں پڑھ لیتے. قرآن کا ایک پارا، آدھا پارا، ایک پاؤ، ایک صفحہ، ایک رکوع پڑھ لیں، ایک حرف پہ غیر رمضان میں 10 نے کیا، رمضان میں 700 تک جاتا ہے. یہ قانون ہے، یہ قانون ہے جو نبی اکرم صلی اللہ علیہ وسلم نے بیان فرمایا. اللہ تعالیٰ کے پاس تو خزانہ ہے، وہ 700 سے جتنا چاہے دے سکتے ہیں. اب ایک پیج کو گنے اس میں کتنے لیٹرز ہیں، ہر لیٹر پہ 10 نیکیاں ملیں گی انشاءاللہ. اگر ہم 1/4 5 pages پڑھ لیتے ہیں، اور میں سمجھتا ہوں کہ ایک 5-7 minutes اگر واقعی میں حافظ نہیں ہے اور سلو پڑھتے ہیں، کوئی بات نہیں ہے سلو پڑھیں، اگر ایک پاؤ روزانہ پڑھتے ہیں فجر کے بعد، اگر فجر کے بعد موقع نہیں ملتا ہے مسجد کے اندر ہم آ جاتے ہیں، دو رکعت اگر باوضو آئے دو رکعت تحیات المسجد پڑھ لیں، بے انتہا ثواب. اگر اس کا بھی وقت نہیں ہے، وضو کرنا ہے اور وضو کرنے کے بعد ابھی 5 minutes ہیں، دو رکعت تحیات الوضو آپ پڑھیں، بے انتہا ثواب. سیدنا بلال رضی اللہ تعالیٰ عنہ کو خواب میں آپ دیکھتے ہیں کہ جنت میں ہیں، ہم اس سے آگے آگے جا رہے ہیں، تو دوسرے دن آپ نے فجر کے پاس پوچھا، بلال تم کیا خاص کوئی خاص عمل کرتے ہو؟ کہا کیا ہوا؟ کہا کہ میں نے جنت میں تم کو مجھ سے آگے دیکھا. تو کہا کہ یا رسول اللہ کوئی خاص عمل تو نہیں کرتا ہوں، کوشش یہ کرتا ہوں کہ جب بھی وضو کروں دو رکعت تحیات الوضو پڑھوں. تو رمضان کا مبارک مہینہ آ رہا ہے، اس مہینے میں تو برکت ہی برکت ہے، رحمت ہی رحمت نازل ہوتی ہے، شیاطین بھی نہیں ہوتے ہیں. ہمیں ابھی سے پروگرام بنانا چاہیے، ٹائم ٹیبل ابھی سے بنانا چاہیے کہ ہمیں کیا کرنا ہے. انشاءاللہ سونے کے لیے پوری زندگی پڑی ہوئی ہے، اور موت کے بعد تو پھر زندگی ہی زندگی ہے. اللہ سبحانہ وتعالی ہم سب کی مغفرت فرمائے اور ہمارے ایمان کو مکمل فرمائے، اور ہمیں ہر خلف اشار سے، ہر پریشانی سے، ہر رنج اور غم سے بچائے. دعا کر لیں گے. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. يا ارحم الراحمين ہماری گناہوں کو معاف فرما، یا اللہ ہماری ماں باپ کے گناہوں کو معاف فرما، یا اللہ ہمارے والدین کے والدین کے گناہوں کو معاف فرما، یا اللہ ہمیں جن کے والدین زندہ ان کو صحت دے، یا اللہ ان کو عافیت دے، یا اللہ ان کو سکون عطا فرما، یا اللہ ان کے ذریعے سے نیک اعمال جاری فرما، یا اللہ جن کے والدین دنیا کے اندر موجود نہیں ہیں یا اللہ ان کی مغفرت فرما، ان کی قبروں کو کشادہ فرما، یا اللہ ان کو جنت الفردوس کے اعلیٰ عرضین میں جگہ عطا فرما، یا اللہ ہمارے سینوں میں قرآن کی محبت پیدا فرما، نبی پاک علیہ الصلاۃ والتسلیم کی سنتوں اور تمام احادیث کی محبت پیدا فرما، یا اللہ صحابہ کرام رضوان اللہ علیہم اجمعین کا احترام پیدا فرما، یا اللہ ہماری نمازوں کو قبول فرما، یا اللہ ہماری نوافل قبول فرما، یا اللہ ہمارے صدقات، یا اللہ اور زکات ساری عبادتیں قبول فرما، یا اللہ ہمارے بچوں کو صراط مستقیم پہ قائم فرما، یا اللہ ہمیں اور ہمارے بچوں دونوں کو، ہمارے بچوں کے بچوں کو صراط مستقیم پہ قائم فرما، یا اللہ دنیا کے فتنے سے ہم سب کو بچا، قبر کے عذاب اور فتنوں سے ہم سب کی حفاظت فرما. یا اللہ جس مسجد کے اندر یہ پروگرام ہو رہا ہے، یا اللہ اس پروگرام کو قبول فرما، جتنے لوگ یہاں پر موجود ہیں مرد و خواتین میں سے، یا جو ارادہ کر رہے تھے کہ ہم آج کے پروگرام میں آئیں، یا اللہ ان تمام کی مغفرت فرما. یا اللہ اس مسجد کے بورڈ کو اور مینجمنٹ کو، یا اللہ ان کی تمام نیکیاں قبول فرما. یا اللہ اس مسجد سے اور اس مسجد میں چلنے والے مدرسے کو، یا اللہ قبول فرما. سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ.
جزاك الله خير مصطفى، فور فيري